यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा 3 दिन सार्वजनिक विदा दिने सरकारको निर्णय। निर्वाचनका लागि चीन सरकारले 40 लाख अमेरिकी डलर सहयोग प्रदान गर्ने। मानवाधिकारको संरक्षण र प्रवर्धनमा नेपाल दृढ़ रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। ब्राजिलमा भारी वर्षापछिको बाढ़ी पहिरोका कारण 14 जनाको मृत्यु। र उपचारका लागि आवश्यक खर्च जुटेकाले सहयोग रकम रोक्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको आग्रह।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन सबै पक्षबाट सहयोग पुर्याउ।
मतदान मिति 2082 फागुन 21 गते बिहिबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
विदेश गए परि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनु होस् हामी सँगै, कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
मतदान गराउन सफल चुनाव सम्पन्न गर्न अघि सरौन, सफल चुनाव सम्पन्न गर्न अघि सरौन।
आचार संहितालाई पालना गर्नु पर्छ, उल्लङ्घन जसले गर्छ सजायमा पर्छ।
प्रक्रिया र विधि जानकारी राखौ बुझौ, मतदान अनमोल हुन्छ सही उम्मेदवार रोजौ।
सही तरिका अपनाऊ, मत न हो सही मदन, योग्य उम्मेदवारले जित्ने देश बने आधार।
घेरा भित्र एक पटक मात्र छाप हानौ, लतपतेला मसी पट्याउने विधि नै जानौ।
निर्वाचन आयोग नेपाल।
अब समाचार विस्तारमा। सरकारले यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा 3 दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले फागुन 20, 21 र 22 गते सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिनुभयो। निर्वाचन आयोगको सिफारिश अनुसार सरकारले 3 दिन विदा दिने निर्णय गरेको हो। चीन सरकारले आसन्न निर्वाचनका निम्ति 40 लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ। अनुदान स्वरूप प्राप्त हुने सो रकम स्वीकार गर्ने निर्णय मन्त्री परिषद बैठकले गरेको छ। सरकारका प्रवक्ता एवं गृहमन्त्री ओम प्रकाश अर्यालका अनुसार बैठकले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बूढ़ी गण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
चीन सरकारबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि प्रदान गर्ने प्रस्तावित 4 मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने, बीमा ऐन 2079 दफा 140 बमोजिमको कसूर सम्बन्धी मुद्दाको कार्यवाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने, मिति 2082/11/21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 सन्दर्भमा मिति 2082 फागुन 20 गतेदेखि 22 गतेसम्म 3 दिन मुलुकभर सार्वजनिक विदा दिने र अन्त्यमा जेएनजी परिषद गठन गर्ने।
साथै बैठकले काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश दिवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको काम समेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने निर्णय गरेको छ। मन्त्री परिषदले बीमा ऐन 2079 बमोजिमको कसूर सम्बन्धी मुद्दाको कार्यवाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र 2083 साल वैशाख 1 गतेदेखि चैत्र मसान्तसम्मका सार्वजनिक विदा पनि निर्धारण गरेको छ। बैठकले जेएनजी परिषद गठन गर्ने निर्णय पनि गरेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल मानवाधिकारको संरक्षण र प्रवर्धनमा दृढ़ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जेनेभामा आयोजित मानव अधिकार परिषदको 61 नियमित सत्रमा नेपाली प्रतिनिधि मण्डलको प्रमुखको रूपमा भिडियो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले वर्तमान विश्वमा जलवायु परिवर्तन, बढ़दो द्वन्द र प्राकृतिक विपद जस्ता चुनौतीहरू रहेको उल्लेख गर्दै मानव अधिकारको संरक्षणका लागि बहुपक्षीय सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। नेपालले 24 अन्तर्राष्ट्रिय मानव अधिकार उपकरणमा हस्ताक्षर गरेको छ, जसमा 7 मुख्य मानवाधिकार सम्मेलन र 11 आईएलओ सम्मेलनहरू छन्। सरकारले आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबूत र प्रभावकारी बनाउने भएको छ। गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि 4 सुरक्षा निकायबाट शीघ्र परिचालन हुने गरी थप जगेडा फोर्स बढ़ाउने निर्णय गरेको हो। बैठकमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सबै सुरक्षा निकायले आपसी समन्वय गरी त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्ने गरी कार्य गर्न निर्देशन दिनुभयो। बैठकमा 4 सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मत परिणाम मतदान सम्पन्न भएको 24 घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। कार्यभाग प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले परिणाम आउन समय नलाग्ने जानकारी दिनुभयो। उहाँका अनुसार समानुपातिक मत परिणाममा 1-2 दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको 24 घण्टाभित्रै घोषणा गरिने आयोगको तयारी छ। निर्वाचन तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको र आयोग पूर्ण रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको उहाँले जानकारी दिनुभयो। निर्वाचन आयोगले यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन पर्यवेक्षणमा कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको स्वागत गर्ने जिम्मेवारी तोकिएका सम्पर्क अधिकृतहरूका लागि अभिमुखीकरण गरेको छ। आयोगले आज आयोजना गरेको कार्यक्रममा निर्वाचन आयुक्त सगुन शमशेर जबराले मतदानका क्रममा कूटनीतिक नियोगका कर्मचारी र विदेशी पाहुना कहाँसम्म जान पाउने भन्ने विषयमा सम्पर्क अधिकृतलाई राम्रोसँग जानकारी हुनुपर्ने बताउनुभयो। सो अवसरमा आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले विदेशी पाहुना र कूटनीतिक नियोगका अधिकारीहरूलाई निर्वाचनका बारेमा दिने जानकारी सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। यसै गरी परराष्ट्र मन्त्रालयका सहसचिव दीपक विकले सम्पर्क अधिकृतहरूको भूमिका र दायित्व प्रस्तुतीकरण गर्नुभएको थियो। कार्यक्रममा परराष्ट्र मन्त्रालयका उपसचिव शाखा अधिकृत र नायब सुब्बा गरी 67 जनाको सहभागिता थियो। निर्वाचन आयोगले निर्वाचन लक्षित बाँकी कामहरूलाई थप तीव्रताका साथ अघि बढ़ाएको जनाएको छ। मकवानपुरमा पनि निर्वाचन सम्बन्धी सबै तयारी लगभग अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ। मकवानपुरबाट संवाददाता विश्वराम अधिकारीको रिपोर्ट।
निर्वाचन नजिकिँदै गर्दा मकवानपुरमा तयारी अन्तिम चरणमा पुगेको छ। मतदान केन्द्र व्यवस्थापनदेखि कर्मचारी परिचालनसम्मका काम अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालले बताउनुभयो।
मतदान केन्द्रको लागि आवश्यक सामग्रीको प्राप्ति, कर्मचारी नियुक्ति पछाडि तालिम सम्पन्न गरेर 18 गते मतदान केन्द्रमा पुग्ने गरी तयारी अवस्थामा राख्ने क्रममा हामी छौँ।
जिल्लाका सबै मतदान केन्द्रमा आवश्यक कर्मचारी खटाउने अन्तिम तयारीमा रहेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख काले बताउनुभयो।
निर्वाचन व्यवस्थापनको लागि प्रत्येक केन्द्रमा 6 कर्मचारीको दरले पदस्थापना गरेका छौँ। त्यही अनुसार 374 केन्द्रमा 2244 कर्मचारी मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति भएर जानुहुन्छ भने प्रत्येक मतदान केन्द्रको लागि 3 स्वयंसेवक स्थानीय स्तरमै मतदान केन्द्रमा नियुक्ति गरेर टोटलमा 3366 कर्मचारीबाट मकनपुर जिल्लाको निर्वाचन व्यवस्थापन काम सम्पन्न गरिन्छ।
निर्वाचन प्रशासनले तयारी पूरा भएको बताइरहँदा मतदाताको अपेक्षा भने केवल मतदानमा सीमित छैन। विदेशबाट फर्केर गाउँमै उद्यम गरिरहेका युवाले नयाँ नेतृत्वसँग व्यावहारिक नीतिको माग गरेका छन्। गढी गाउँपालिकाका प्रेम तिमल सिन्हा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ।
देशको पैसा बाहिर नफाल्ने खाले जनप्रतिनिधि संकल्प लिएर आओस्, विदेशमा आश्रित हुन नपरोस्, हामी बाहिर जान नपरोस्, आफ्नै देशमा 10 काम गरेर स्वास्थ्य शिक्षा सजिलै प्राप्ति गरिदिन सकौँ कि, आफ्नो परिवार पाल्न सकौँ कि।
यस्तै भीमफेदीका होमस्टे सञ्चालक मनोज कठायत पनि स्थिर नीति र सिप विकास कार्यक्रमको अपेक्षा राख्नुहुन्छ।
राज्यले पटक पटक नीतिहरू चेन्ज गर्दाखेरि हामी व्यवसाय गर्ने व्यक्तिहरूलाई धेरै मारमा परेको हुन्छ। जो सुकैले जितेर आउँदाखेरि पनि एउटा नियम नीति राष्ट्रको लागि सुन्दिने व्यक्तिले जितेर आएदेखि केही सहजता मिल्छ।
युवाका लागि यो निर्वाचन केवल मतदान मात्र नभई आफ्ना उद्यमको भविष्यसँग जोडिएको विषय बनेको छ। आगामी निर्वाचनपछि बन्ने नीतिमा स्वदेशी उत्पादनलाई संरक्षण गर्दै गाउँमै सम्भावना खोज्ने युवालाई साथ देओस् भन्ने उनीहरूले चाहना राखेका छन्। विश्वराम अधिकारी, रेडियो नेपाल, मकवानपुर।
यसै गरी गुल्मीमा पनि निर्वाचन नजिकै गर्दा उम्मेद्वारहरूले चुनावी प्रचार प्रसार तथा घर दैलो अभियानलाई तीव्र पारेका छन्। गुल्मीबाट संवाददाता सूर्य सुनारको रिपोर्ट।
जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा राजनैतिक दलहरू सक्रिय रूपमा चुनावी अभियानमा जुटेका छन्। मुख्य दलदेखि स्वतन्त्र उम्मेद्वारसम्मले गाउँ गाउँमा भेला अन्तर्क्रिया तथा प्रचार प्रसार कार्यक्रमलाई तीव्रता दिएका छन्। सड़क, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि विकासलाई प्राथमिकतामा राख्दै उम्मेद्वारहरूले मतदातालाई आकर्षित प्रयास गरिरहेका छन्। मतदाताहरू भने उम्मेद्वारका प्रतिबद्धतालाई आधार मानेर निर्णय गर्ने तयारीमा देखिएका छन्।
कृषकहरूका पिरुमरका बुझेर विकास छन्, शिक्षा, स्वास्थ्य, खाने पानीहरूलाई अझ गरायता दिन सक्ने, भ्रष्टाचारमा लिप्त नहुने,
जो सबै उम्मेद्वार आए विकास चाहिँ देशले काँचोली फेन खालको हुनुपर्छ।
चोक चोकमा राजनैतिक दलका छलफल तथा प्रचार सामग्रीले चुनावी माहौल झन रौनकपूर्ण बन्न थालेको छ। सामाजिक सञ्जाल मार्फत समेत उम्मेद्वारहरूले आफ्नो अभियानलाई व्यापक बनाइ रहेका छन्। निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न नमूना मतदानदेखि निर्वाचन सुरक्षा अवस्था बारे स्थानीयलाई जानकारी गराउने काम भइरहेको छ। निर्वाचनको लागि जिल्लामा शान्ति सुरक्षा सम्पूर्ण ढंगबाट तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक एसपी नारायण प्रसाद अधिकारीले बताउनुभयो।
जनशक्तिको हिसाबले जिल्ला प्रहरी कार्यालय गुल्मीबाट रुजु हाजिरी भएका प्रहरी जनशक्ति अपुग हुने हिसाबले केन्द्रले दिने जनशक्तिको पनि सम्पूर्ण व्यवस्थापन भएको छ। निर्वाचन सम्पन्न गराउन सुरक्षा व्यवस्था एकदमै मजबुत दरो तरिकाले हामीले तयारी गरेका छौँ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारेको जनाएको छ। सुरक्षा निकायसँग समन्वय गर्दै मतदान केन्द्रको व्यवस्थापन, मतदाता शिक्षा तथा आचार संहिता पालना गराउन विशेष ध्यान दिएको छ। गुल्मी जिल्लामा प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी 43 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ। जिल्लामा कुल 2,29,549 जना मतदाता रहेका छन्। ती मध्ये क्षेत्र नम्बर 1 122,186 र निर्वाचन क्षेत्र नम्बर 2 107,363 जना मतदाता रहेका छन्। जिल्लाभर 145 मतदान केन्द्र र 284 मतदान स्थल तोकिएको छ। सूर्य सुनार, रेडियो नेपाल, गुल्मी।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न 5 मुलुकका राजदूतले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ। राष्ट्रपति समक्ष अस्ट्रेलियाका राजदूत साइमन अर्नस्ट, साउदी अरबका राजदूत फाद मोहम्मद आजमी मंखिर र चीनका राजदूत चाङ माओमिङले ओहदाको प्रमाणपत्र पेश गर्नुभयो। उहाँहरू आवासीय राजदूत हुनुहुन्छ। त्यसै गरी राष्ट्रपति समक्ष मालदिव्सका राजदूत आइसाथा अजिमा र टर्कीका राजदूत अली मुरत इर्स्वेले पनि आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो। उहाँहरू नेपालका लागि गैर आवासीय राजदूत हुनुहुन्छ। सर्वोच्च अदालतले आर्थिक विपन्नता वा न्यून आर्थिक आय स्रोत भएका व्यक्तिको पहिचानको आधार एवं मापदण्ड निर्धारण गरी त्यस्ता व्यक्तिलाई अदालती शुल्क मिनाहा वा छूट दिन सकिने सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गर्न सरकारको नाममा निर्देशनात्मक आदेश गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले 2082 जेठ 29 गतेको आदेशको पूर्ण पाठमा 3 बुधे निर्देशनात्मक आदेश गर्दै सो सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गर्न सरकारका नाममा निर्देशनात्मक आदेश गरेको हो। कानून निर्माणको विषय विधायिकी बुद्धिमत्ताको क्षेत्र भएको उल्लेख गर्दै नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका नाममा जारी गरेको निर्देशनात्मक आदेशमा अदालती शुल्क पछि लिने गरी मुद्दा दायर भएकोमा मुद्दामा पराजित भएको र दावीको बाहेक अन्य सम्पत्ति नभई अदालती शुल्क तिर्न बुझाउन असमर्थ भएको भन्ने देखिन आएमा त्यस्तो अदालती शुल्क छूट वा मिनाहा दिन सकिने अवस्था आधार र मापदण्ड सम्बन्धी स्पष्ट कानून बनाउन भनिएको छ। संयुक्त अरब इमिरेट्स यूएईले धादिङमा हिजो भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको काठमाण्डस्थित यूएईको राजदूतावासले जनाएको छ। यूएईको परराष्ट्र मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति प्रकट गरेको हो। धादिङको बेनीघाट रोराङ गाउँपालिका पाँच भैंसीगौड़ा स्थित पृथ्वी राजमार्गमा हिजो दुर्घटना हुँदा 19 जनाको मृत्यु भएको थियो। फागुन शुक्ल अष्टमीका दिन आज बसन्तपुर स्थित हनुमान ढोका दरबार अगाडि चीर ठडाइएपछि विधिवत रूपमा फागु पर्व शुरू भएको छ। फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागु पर्व हर्षोल्लासका साथ मनाइन्छ। यस वर्ष पहाड़ी जिल्लामा फागुन 18 गते र तराईका जिल्लामा फागुन 19 गते फागु पर्व मनाइँदैछ। ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा भारी वर्षाका कारण कम्तीमा 14 जनाको मृत्यु हुनका साथै 45 जना बेपत्ता भएका छन्। वर्षापछिको बाढ़ी पहिरोका कारण 400 भन्दा बढ़ी विस्थापित भएका मिनास गेराइस राज्यका अधिकारीहरूले बताएका छन्। जुइस डे फोराका मेयर मार्गरिडा सालोमाओले लगातारको तीव्र र वर्षालाई लिएर संकटकाल घोषणा गर्नुभएको छ। आधिकारिक तथ्याङ्कका अनुसार यो महिना जुइस डे फोरामा सबैभन्दा बढ़ी वर्षा भएको रेकर्ड गरिएको छ। अमेरिकाको सर्वोच्च अदालतले विश्वव्यापी कर सम्बन्धी पुरानो निर्णय खारेज गरिदिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीति पुनर्संरचना गर्दै आयातित वस्तुहरूमा नयाँ अमेरिकी कर आजबाट लागू गराउनु भएको छ। शुरूमा 10% कायम गरिएको यो करलाई व्हाइट हाउसले संयुक्त राज्य अमेरिकाको गम्भीर भुक्तानी सन्तुलन घाटा सम्बोधन गर्ने उपायका रूपमा व्याख्या गरेको छ। राष्ट्रपति ट्रम्पले उक्त दरलाई 15%सम्म पुर्याउने योजना सार्वजनिक गर्नुभएको छ। यद्यपि क्षेत्र विशेष अनुसन्धान अन्तर्गत रहेका उत्पादन तथा अमेरिका मेक्सिको क्यानाडा व्यापार सम्झौता अन्तर्गत पर्ने सामानहरूमा छूट दिइने अपेक्षा गरिएको छ। नयाँ कर कंग्रेसले समयावधि नबढ़ाएसम्म 150 दिनसम्म मात्र कायम रहनेछ र यसलाई दीर्घकालीन व्यापार नीतितर्फको संक्रमणकालीन कदमका रूपमा हेरिएको छ। गत शुक्रबार सर्वोच्च अदालतले सन् 1977 कानून प्रयोग गरी विभिन्न देशमा एकतर्फी कर लगाउने कार्य राष्ट्रपतिको अधिकार भन्दा बाहिर रहेको ठहर गर्दै पुराना विश्वव्यापी करहरू खारेज गरेको थियो। इरानी वायुसेनाको हेलिकप्टर मध्यप्रान्त इस्फहानको फलफूल बजारमा दुर्घटनाग्रस्त हुँदा 4 जनाको मृत्यु भएको छ। दुर्घटनामा पाइलट 6 पाइलट र 2 जना फलफूल व्यापारीको मृत्यु भएको इर्ना समाचार एजेन्सीले जनाएको छ। एजेन्सीका अनुसार दुर्घटनाका कारण प्राविधिक खराबी भएको बताइएको छ। लगातारको प्रतिबन्ध खेप्दै आएको इरानले पछिल्लो समय धेरैवटा हवाई प्रकोपहरूको सामना गरेको छ भने अधिकारीहरूले आफ्ना पुराना जहाजहरूका लागि स्पेयर पार्ट्सहरू प्राप्त गर्न गाह्रो भएको गुनासो गरेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मुलुकको जलविद्युत क्षेत्रलाई पारदर्शी र सुशासन युक्त बनाउन विद्युत नियमन आयोगले अनुमति प्राप्त संस्थालाई संस्थागत सुशासन मापदण्डको प्रस्ताव सार्वजनिक गरेको छ। विद्युत क्षेत्रका संगठित संस्थाहरूका लागि समान तथा प्रभावकारी नियमन गर्ने उद्देश्यले अनुमति पत्र प्राप्त संस्थाको संस्थागत सुशासन मापदण्ड 2082 जारी गर्दै आयोगले सम्बन्धित निकायहरूलाई सुझाव दिन भनेको छ। कम्पनी कानूनका सामान्य प्रावधान भन्दा परगै क्षेत्र विशेषको प्रकृति अनुसार उत्तरदायित्व, पारदर्शिता, वित्तीय अनुशासन र जोखिम व्यवस्थापनलाई कानूनी रूपमा संस्थागत गर्ने प्रयास अनुरूप मापदण्ड जारी गरेको आयोगले जनाएको छ। मापदण्डले विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापार सम्बन्धी कार्य गर्ने अनुमति पत्र प्राप्त व्यक्ति तथा संस्थाहरूमा सुशासन, पारदर्शिता, उत्तरदायित्व, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा नियामकीय अनुपालना सुनिश्चित गर्ने उद्देश्यले मापदण्ड जारी गरेको आयोगले उल्लेख गरेको छ। मापदण्डमा संस्थागत सुशासनका आधारभूत सिद्धान्त, साधारण सभा र संचालक समिति सम्बन्धी व्यवस्था, संचालकको कर्तव्य, दायित्व र आचरण, स्वतन्त्र संचालक सम्बन्धी प्रावधान र आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन, गुनासो तथा उत्तरदायित्व संयन्त्र निर्माण लगायतका विषयहरू समेटिएका छन्। यस विषयमा विद्युत क्षेत्रका संगठित संस्थाहरूबाट प्राप्त भएका सुझावहरूलाई त्यसको आवश्यकताको आधारमा परिमार्जन वा सुधार गरेर अन्तिम स्वरूप दिने आयोगका सदस्य मधुसूदन अधिकारीले जानकारी दिनुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वारी दर्ता गराएका 3,406 प्रत्यक्ष उम्मेद्वार मध्ये हालसम्म 1,213 जना उम्मेद्वारहरूले मात्र बैंक खाता खोलेका छन्। निर्वाचनमा भाग लिएका भएका 68 दलमध्ये 9 दलले मात्र खाता खोलेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेद्वारी दिएका सबै राजनैतिक दलका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वारले समेत कार्यविधि अनुसार निर्वाचन प्रचार प्रसारका लागि आर्थिक सहयोग लिई गर्ने आमदानी खर्च कारोबार सही खाता मार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्वाचनका समयमा बजारमा हुने गैर कानूनी क्रियाकलाप रोक्न र उपभोक्ताको अधिकारको संरक्षण गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन 26 व्यावसायिक फर्महरूको अनुगमन गरेको छ। विशेष गरी खाद्यान्न तथा फलफूल व्यवसाय गर्ने फर्ममाथि अनुगमन गर्दै विभागले कानूनको परिपालना गर्न आग्रह गरेको छ। निर्वाचनको बहानामा खाद्य पदार्थ लुकाउने कालोबजारी गर्ने तोकिएको भन्दा बढी मूल्य लिने जस्ता समस्या देखिएको भन्दै गुनासो आएपछि विभागले सोमबार कुलेश्वर क्षेत्रमा एकै पटक गरेको अनुगमनका क्रममा कैफियत भेटिएपछि रमेश फुट ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागज पत्र लिई 3 दिनभित्र विभागमा उपस्थित हुन भनेको छ। अन्य 25 फर्मलाई सुधारका लागि निर्देशन दिएको विभागले उल्लेख गरेको छ। मंगलबार नेपाली शेयर बजारको परिसूचक 21.62 अंकले बढेर 2638.60 को बिन्दुमा कायम भएको छ। परिसूचकमा वृद्धि भए पनि यस दिन बजारको कारोबार रकम भने घटेको छ। किसानहरूलाई सुन्तला खेतीतर्फ आकर्षित गरी आय आर्जन गर्न सहयोग पुर्याउने उद्देश्यले भोजपुर नगरपालिकाले बोखिमका किसानहरूलाई उन्नत जातका सुन्तलाको बेरमा वितरण गरेको छ। नगरपालिकाले 150 किसानलाई करिब 1250 उन्नत जातका सुन्तलाका बेरमा वितरण गरेको हो। किसानलाई सुन्तला खेतीमा प्रोत्साहन गर्न 50% अनुदानमा बेरमा उपलब्ध गराएको नगरपालिकाको वडा नम्बर 5 वडा अध्यक्ष फडिन्द्र प्रधानले जानकारी दिनुभयो।
अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारको लागि आवश्यक खर्च जुटेको बताएकी छन्। कप्तान भण्डारीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो उपचारका लागि देश विदेशबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको भन्दै सबै समर्थकप्रति आभार व्यक्त गरेकी छन्। उनले पछिल्लो 24 पाएको साथ विश्वास र मायाले आफूलाई थप बलियो बनाएको समेत उल्लेख गरेकी छन्। भण्डारीले सोमबार सामाजिक सञ्जाल मार्फत आफ्नो घुँडाको एसीएल शल्यक्रिया गर्नुपर्ने भएकाले सहयोगको अपील गरेकी थिइन्। अपील गरेको 24 आवश्यक रकम उपलब्ध भएको हो। उनले आफ्नो उपचारका लागि नेपाली बैंक खातामा 1 करोड़ भन्दा बढ़ी रूपियाँ तथा विदेशी प्लेटफर्म मार्फत करिब 45 लाख रूपियाँ संकलन भइसकेको जानकारी दिएकी छन्। यस सहयोगले उपचार खर्चका साथै कतार उपचार अवधिमा लाग्ने आवास र यातायात खर्च समेत पुग्ने देखिएकाले मंगलबारदेखि दुवै खातामा रकम संकलन रोक्न समेत अनुरोध गरेकी छन्। भण्डारीले आफू आबद्ध क्लबले पनि शल्यक्रिया तथा पुनस्थापनाका लागि बीमा रकम निकासा गरी थप सहयोग गरिरहेको जानकारी समेत दिएकी छन्। चोटका कारण शारीरिक सँगै मानसिक रूपमा पनि थकित भएको उल्लेख गर्दै उनले समर्थकहरूको साथले पुनः उठ्ने साहस दिएको बताएकी छन्। करिब 2 घुँडामा चोटको कारण नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान भण्डारी मैदान बाहिर छन्। विभागीय टोली त्रिभुवन आर्मी क्लब एन्फा राष्ट्रिय लीगमा चर्च बोइज युनाइटेड क्लबसँग पराजित भएको छ। सातो बाटो स्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा चर्च बोइजले आर्मीलाई 2-1 अन्तरले पराजित गर्यो। चर्च बोइजलाई जिताउन अबायोमी फाकुनले र रोहन कार्कीले गोल गरे। आर्मीका लागि नवयुग श्रेष्ठले सान्त्वना गोल फर्काए। जितसँगै 6 13 बनाएको चर्च बोइज अंक तालिकाको 6 स्थानमा उक्लिएको छ। समान खेलका दोस्रो हार बेहोरेको आर्मी 11 अंकसहित 7 स्थानमा छ। 13 टोली सहभागी लीगको विजेताले 50 लाख रूपियाँ पुरस्कार पाउनेछ। शहीद स्मारक एन्फा महिला लीग चैत पहिलो सातादेखि शुरू हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार चैत 4 लीग शुरू हुने जनाएको छ। एन्फा कम्प्लेक्स सातो बाटोमा सहभागी क्लबहरूसँग भएको छलफलपछि लीगको मिति तय गरिएको एन्फाले जनाएको छ। प्रतियोगितामा सहभागी हुने क्लबहरूले न्यूनतम खेलाड़ी दर्ता फागुन 29 गर्नुपर्ने सहमति भएको छ।
अब मौसम। आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवालो रहनेछ। कोशी गण्डकी र कर्णाली प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 22.4 डिग्री सेल्सियस, न्यूनतम 12.6 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 20.6 डिग्री सेल्सियस, न्यूनतम 11.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 13.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 26.4 डिग्री सेल्सियस, न्यूनतम 10.6 डिग्री सेल्सियस र दिपायलको अधिकतम 27.7 डिग्री सेल्सियस, न्यूनतम 8.9 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा 3 दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय। निर्वाचनका लागि चीन सरकारले 40 लाख अमेरिकी डलर सहयोग प्रदान गर्ने। मानव अधिकारको संरक्षण र प्रवर्धनमा नेपाल दृढ़ रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। ब्राजिलमा भारी वर्षापछिको बाढ़ी पहिरोका कारण 14 जनाको मृत्यु। र उपचारका लागि आवश्यक खर्च जुटेकाले सहयोग रकम रोक्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको आग्रह। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।